यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। 2566 बुद्ध जयन्ती आज विशेष कार्यक्रमका साथ मनाइँदै बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात गर्दै वृहद राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर हुन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा शरीक हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजै लुम्बिनी आउनुहुने। आजै प्रधानमन्त्री शेरबहादुर देउवा र भारत समकक्षी बीच द्विपक्षीय वार्ता हुने। किरात राई समुदाय आज उभौली पर्व मनाउँदै गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी। हालसम्म 49 स्थानीय तहको मतपरिणाम प्राप्त र स्वीडेन र फिनल्याण्डलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आबद्ध गर्न सकिने अमेरिकी विदेश मन्त्री ब्लिंकनको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज भगवान विष्णुको 9 अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना र प्रवचन गरी मनाइँदैछ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउन लागि हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। बौद्ध धर्मावलम्बी लम्बीले चैत्य गुम्बा बिहार लगायत स्थलमा लामा एवं बौद्ध धर्म गुरू बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि पूरा गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहद राष्ट्र एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको 2566 जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो। प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएकोले नेपाल समक्ष बौद्ध दर्शन सम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर रहेकाले समुचित उपयोग गर्नुपर्ने राष्ट्रपतिको भनाई छ। सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाई अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दुःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ। वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग पर्ने भएकाले यो दिन विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सह अस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवर्धन होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। 2566 बुद्ध जयन्तीका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ। वैशाख शुक्ल पूर्णिमा, गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा महत्वपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करूणा र आत्मबोधको मार्गतर्फ अघि बढ़न उत्प्रेरित गर्दै आएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान 11 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आउनु हुँदैछ। प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दव वाक्सी र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रूद्र गौरव श्रेष्ठ लगायत हुनुहुन्छ। प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी पत्नी डाक्टर आरजू राणा देउवा, मन्त्री परिषदका सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, काठमाडौँ स्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत लगायतले स्वागत गर्नुहुने कार्यक्रम छ। आज नै दुवै देशका प्रधानमन्त्री बीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। लुम्बिनीबाट विमल गेवालीको यो रिपोर्ट।
हरेक वर्ष वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने परम्परा अनुरूप यस वर्ष जेठ 2 गते परेको पूर्णिमाका दिन लुम्बिनीमा भव्यतापूर्वक बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ। यसपालिको बुद्ध जयन्ती ऐतिहासिक बन्ने अपेक्षा यस क्षेत्रका सरकारवालाहरूले गरेका छन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यस क्षेत्रको विकासका लागि भारतीय प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण रहने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी भिच्छु मैतियले बताउनुहुन्छ।
राज्यले हरेक वर्ष मनाउँदै आएको छ। यो वर्षको बुद्ध जयन्ती पनि अत्यन्त विशिष्ट के अर्थमा रह्यो भने दुईवटा कारण, एउटा चाहिँ नेपाली जनताले देखेका 45 वर्षभन्दा पहिलाको गुरुयोजनाको एउटा विकास चरण अहिले पार गरेका छौं र यस सँगसँगै मित्र राष्ट्रका सम्माननीय प्रधानमन्त्री, हाम्रो आफ्ना सम्माननीय प्रधानमन्त्रीजीको निम्तोमा यहाँ आगमन भएर बुद्ध जन्मिएको पवित्र मायादेवी क्षेत्रमा पूजा आजा परित्राण आदि गरेर एकदम श्रद्धापूर्वक जाने भएको नाताले अब भगवान बुद्धको दर्शनलाई यो क्षेत्रका सबै राज्यहरूले चाहिँ स्वीकृत गरेको छ।
45 वर्ष अघि जापानका नागरिक प्रोफेसर टाङ्गेले गुरु योजना मार्फत कोशिश गर्नुभएको यस क्षेत्रको विकास प्रयासमा यसपालि महत्वपूर्ण प्रगति देखिएको यहाँका पदाधिकारीहरूको भनाइ छ। विकास र विश्व सन्देशका लागि प्रधानमन्त्री मोदीको भ्रमणलाई विशेष रूपमा लिएर तयारीलाई उच्च प्राथमिकतामा राखिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।
उच्च स्तरको सुरक्षा व्यवस्था मिलाएका छौँ। केन्द्रीय स्तरदेखि जिल्ला स्तर र स्थानीय स्तरसम्मै हामीले कुनै पनि किसिमबाट त्रुटि हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाएर
समारोहमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने, पूजा अर्चनासँगै कतिपय विकास समझदारी पत्रमा हस्ताक्षर हुने, भारतीय पक्षले लुम्बिनी परिसरभित्र निर्माण शुरू गरेको बौद्ध विहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय गरिएको छ। विमल गेवाली, रेडियो नेपाल, लुम्बिनी।
नेपाल र भारत बीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देश बीच 5 समझदारी हुने भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आज लुम्बिनीमा 5 समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित 1-1 तथा काठमाडौँ विश्वविद्यालयसँग 3 समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको हो। लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद, त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनास र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आईसीसीआर, सोही विश्वविद्यालय र चेन्नई स्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य 2 सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्नो भ्रमणको उद्देश्य भएको बताउनु भएको छ। लुम्बिनी भ्रमणको पूर्व सन्ध्यामा नयाँ दिल्लीबाट वक्तव्य जारी गर्नुहुँदै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले जलविद्युत, विकास र सम्पर्क सञ्जाल विस्तार लगायत विभिन्न क्षेत्रमा सहयोग बढ़ाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले आज औपचारिक उद्घाटन गर्नुभएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल विधिवत रूपमा सञ्चालनमा आउनेछ। कुवेतबाट जजिरा एयरवेज र काठमाडौँबाट नेपाल वायु सेवा निगमको न्यारो बडीको विमानलाई स्वागत गरेर विमानस्थलको औपचारिक उद्घाटनको तयारी गरिएको छ। 3000 मिटर लम्बाई र 60 मिटर चौड़ाईको धावन मार्ग रहेको यो विमानस्थल 3 निर्माण सम्पन्न गर्ने शुरूआती लक्ष्य अनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले 2071 सालमा शिलान्यास गर्नुभएको थियो। आर्थिक वर्ष 2072-73 निर्माण शुरू भएको यो विमानस्थल एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा करिब 31 अर्ब रूपियाँको लागतमा निर्माण सम्पन्न भएको हो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमिस्थानमा पूजा आराधना गरी मनाइँदैछ। बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमिस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ। गर्मी बढ़ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किरात समुदायका पनि विभिन्न प्रकारका बीच साकेला नाच पनि नाचिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा नेपाली किरात समुदायको पर्व उभौलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बु, सुनुवार, याखा लगायत सम्पूर्ण किरात दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ। अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाइ गर्ने गरिएको प्रति ध्यान आकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्व योजना अनुसार जेठ 5 गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेको पनि निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्नुहुँदै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गर्नुभएको छ। गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म नेपाली कांग्रेसले 16 पालिकाको प्रमुखमा विजय हासिल गरेको छ भने नेकपा एमाले 18 पालिकाको प्रमुखमा विजय हासिल गरेको छ। यसै गरी नेकपा माओवादी केन्द्रले 12 पालिकाको प्रमुखमा विजय हासिल गरेको छ भने एकीकृत समाजवादीले 2 पालिकाको प्रमुखमा जित हासिल गरेको छ। एकजना स्वतन्त्र उम्मेद्वार एउटा पालिकामा विजयी भएका छन्। पछिल्लो जानकारी अनुसार ताप्लेजुङको मिरिङदेन गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका युक हाङबीर हाङगाम डम्बरले 2869 मत प्राप्त गरी विजयी हुनुभएको हो। उपाध्यक्षमा गठबन्धनकै नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद स्रेङचोङ बाङले 2558 मत प्राप्त गरी विजयी हुनुभएको छ। बागलुङको गलकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरे विजयी हुनुभएको छ। गैरेले 5414 मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपप्रमुखमा गठबन्धनकै तर्फबाट उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित हुनुभएको छ। डोटी जिल्लाको बोकचाँद गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल गर्सिलाले 2058 मत प्राप्त गरी विजयी हुनुभएको छ। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णा देवी बम 2063 मत प्राप्त गरी विजयी हुनुभएको छ। डोटी जिल्लाको जोरायल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गा दत्त ओझा 3449 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका जमुना कुमारी बोहराले 3599 मत प्राप्त गरी विजयी हुनुभएको छ। पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार नुनबहादुर थापा सहित प्यानल नै विजयी भएको छ। अध्यक्षमा थापाले 6039 मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा एमाले एकै भागीरथी भट्टराई 5894 मत सहित विजयी हुनुभएको छ। भोजपुरको साल्पा छिलिसो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार दौलत कुलुङ विजयी हुनुभएको छ। धारा चिन्ह लिएर स्वतन्त्र उठ्नुभएका कुलुङ 1814 मत प्राप्त गरी विजयी हुनुभएको हो। रोल्पा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। प्राप्त नतिजा अनुसार प्रमुख पदका उम्मेद्वार सुरेन्द्र थापा घरतीले 7630 मत प्राप्त गरी विजयी हुनु भएको हो। त्यसै गरी उपप्रमुखमा गीता आचार्य 7741 मत प्राप्त गरी विजयी हुनु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका खिमबहादुर राउत अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँले 3369 मत प्राप्त गर्नुभएको छ। यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकै सीता खड्का पुन 3186 मत प्राप्त गरी विजयी हुनु भएको छ। संखुवा सभाको सभा पोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बु विजयी हुनुभएको छ। लिम्बुले 3007 मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका लक्ष्मी चापागाईले 2439 मत प्राप्त गरी विजयी हुनुभएको छ। बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण सिंह साउद विजयी हुनुभएको छ। उहाँले 3092 मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा नेकपा एमालेका शकुन्तला साउदले 2776 मत प्राप्त गरी विजयी हुनुभएको छ। बैतडीकै पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरख बहादुर चन्द 2475 मत प्राप्त गरी विजयी हुनुभएको छ। उपाध्यक्षमा नेकपा एमालेकै बिना भट्ट 2008 मत प्राप्त गरी विजयी हुनुभएको छ। बाजुराको खापर स्वामी कार्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरत रोकाया 2011 मत प्राप्त गरी विजयी हुनुभएको छ। उपाध्यक्षमा नेपाली कांग्रेसकै मैना देवी जोशीले 1810 मत प्राप्त गरी विजयी हुनुभएको छ। बाजुराको बढीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तर छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा मतगणना जारी छ। गौमूल गाउँपालिकामा भने मतगणना केही बेरका लागि स्थगित भएको छ। दार्चुलाको मारमा गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जमन सिंह धामी निर्वाचित हुनुभएको छ। तेह्रथुमको मेन्छ्यायम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादव बहादुर खापुङ 2058 मत प्राप्त गरी विजयी हुनुभएको छ। उपाध्यक्षमा नेकपा एमालेकै उम्मेद्वार प्रेमलता घिमिरेले 1974 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। रोल्पाको थबाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादी केन्द्रका ऋषि केशव बुढा मगर 2122 मत प्राप्त गरी विजयी हुनुभएको छ। गोर्खाको अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा निर्वाचित हुनुभएको छ। नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवकोटाले अध्यक्षमा 3787 मत प्राप्त गरी विजयी हुनुभएको हो भने उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै अनिता भुजेल 3532 मत प्राप्त गरी विजयी हुनुभएको छ। काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले अग्रता लिनुभएको छ। पछिल्लो नतिजा अनुसार शाहले 5446 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका केशव स्थापितले 2952 र नेपाली कांग्रेसका सृजना सिंहले 2577 मत प्राप्त गर्नुभएको छ। कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमल बहादुर शाही 1841 मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ। उहाँ स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ। उपप्रमुखमा माओवादीका गणेश बहादुर शाहीले 1515 मत प्राप्त गर्नुभएको छ। कालीकोट जिल्लाको राजकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका दयाराम सिमखडाले 90 र माओवादीका धर्मराज शाहीले 73 मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेको छ। उपाध्यक्षमा एकीकृत समाजवादीका मुनि बरालले 68 मत प्राप्त गर्नुभएको छ। पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यशवन्त यादवले 1246 मत र जसपाका प्रदीप कुमार जयसवालले 825 मत प्राप्त गर्नुभएको छ। यसै गरी उपाध्यक्षमा नेकपा एमालेका फूलमती चौधरीले 963, नेपाली कांग्रेसका मनसुरा चौधरीले 855 मत प्राप्त गर्नुभएको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि मतगणना जारी रहेको छ। पर्सा जिल्लाकै पटेरवा सुगौला गाउँपालिका को मतगणना जारी रहेको छ, जहाँ अध्यक्षका प्रत्याशी नेकपा एमालेका हरिनारायण चौधरीले 850 मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका दिनेश चौधरी 1053 मतका साथ अग्रस्थानमा हुनुहुन्छ। त्यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकै ममता महतो 961 मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने उहाँलाई नेकपा एमालेका मनसुरा चौधरीले 844 मतले पछ्याइरहनु भएको छ। पर्सा जिल्लाकै जिरा भवानी गाउँपालिकामा नेपाली कांग्रेसका अनुज चौधरीले 1862 मतका साथ अग्रता लिनुभएको छ। उहाँलाई नेकपा एमालेका रामप्रीत महतोले 1629 मतका साथ पछ्याइरहनु भएको छ। हालसम्म गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। हालसम्म 53 स्थानको अन्तिम मतपरिणाम प्राप्त भएको छ, जसमा नेपाली कांग्रेसले 19 स्थानमा विजय हासिल गरेको छ भने नेकपा एमाले 18, नेकपा माओवादी केन्द्रले 13, समाजवादी पार्टीले 2 र एक स्थानमा स्वतन्त्र उम्मेद्वारले विजय हासिल गरेका छन्। रसुवाको आमा छोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ विजय हुनुभएको छ। उहाँले 1430 मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै चण्डिका तामाङ 1381 मत प्राप्त गरी विजय हुनुभएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजय हुनुभएको छ। नेपाली कांग्रेसका भवबहादुर भण्डारीले 4038 मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा प्रेम कुमारी पुनले 3364 मत प्राप्त गर्नुभयो। त्रिभुवन विश्वविद्यालयले साताको 6 दिन नै नियमित पठन पाठन र अन्य सेवाहरू सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने जनाएको छ। हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इलाम जिल्लाको माङसिम्बुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई 3818 मत प्राप्त गरी विजयी हुनुभएको छ। यसै गरी उपाध्यक्षमा जसपाका विनोद नेमाङ 3729 मत प्राप्त गरी विजयी हुनुभएको छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले स्वीडेन र फिनल्याण्डले औपचारिक रूपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा संलग्न हुनका लागि आवेदन दिएमा संलग्न गर्न सकिने बताउनु भएको छ। बर्लिनमा यस सम्बन्धी छलफलका लागि नेटो राष्ट्रका विदेश मन्त्रीहरू भेला भएपछि ब्लिंकेनले संवाददाताहरूलाई यदि तिनीहरूले गठबन्धनमा औपचारिक रूपमा आवेदन दिने निर्णय गरेमा संयुक्त राज्य अमेरिकाले स्वीडेन वा फिनल्याण्डलाई नेटो आवेदनलाई दृढतापूर्वक समर्थन गर्ने बताउनुभयो। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
ऊर्जा मन्त्रालयले आगामी आर्थिक वर्षभित्रमा देशमा 750 मेगावाट विद्युत व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारणमा थप्ने गरी विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवर्धकहरूबाट राष्ट्रिय प्रणालीमा 750 मेगावाट विद्युत जोड्ने लक्ष्य आगामी बजेटका लागि प्रस्ताव गरेको हो। प्रस्तावित लक्ष्य बमोजिम नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत निर्माणाधीन रसुवागढ़ी जलविद्युत आयोजना, माथिल्लो सान्जेन लगायतका आयोजनाहरू निर्माण गरिसक्ने प्रस्ताव छ। त्यसै गरी मन्त्रालयले आगामी 2 वर्षमा नेपालका सबै घरधुरीहरूमा विद्युतको पहुँच पुर्याउने, आगामी वर्षमा मात्रै 25,000 घरधुरीमा विद्युत सेवा पुर्याउने र 22,000 हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुर्याउने लगायतका कार्यक्रमहरू प्रस्ताव गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता सहसचिव मधु प्रसाद भेटुवालले जानकारी दिनुभयो। मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि समग्रमा करिब 1.25 खर्ब रूपियाँ जतिको बजेट प्रस्ताव गरेको पनि प्रवक्ता भेटुवालले बताउनुभयो। राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष 2079-80 को बजेटका लागि राजस्व प्रतिवेदन अर्थ मन्त्रालय समक्ष पेश गरेको छ। आइतबार अर्थ मन्त्रालयमा समितिका अध्यक्ष महेश दाहालले प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा समक्ष बुझाउनु भएको हो। समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धिको उपाय अवलम्बन, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायतका विषयहरू समेटेको जनाएको छ। समितिले यसपटक व्यक्तिगत आयकरको सीमा बढ़ाउन समेत सुझाव दिएको छ। प्रतिवेदनले कर नीतिबाटै आयात निरुत्साहन र स्वदेशी उद्योग संरक्षणको व्यवस्था गर्न, करको दायरा विस्तार गर्न र सामाजिक सञ्जालमा हुने खर्च र आमदानीलाई करको दायरामा ल्याउन पनि सुझाव दिएको छ। नेपाल विद्युत प्राधिकरणले नेपाल र भारत बीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल गोरखपुर 400 केवी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न भारतमा स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ। भारत सरकारले प्रसारण लाइन आयोजना अन्तर्गत भारत तर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल गोरखपुर क्रस बोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरण प्राधिकरणलाई स्वीकृति दिएको हो। न्यू बुटवल गोरखपुर 400 केभी प्रसारण लाइन अन्तर्गत भारत तर्फ पर्ने लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको 50-50% शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुने भएको छ। नेपाल तर्फको प्रसारण लाइन भने प्राधिकरण आफैले निर्माण गर्नुपर्नेछ। कम्पनीको 50% इक्विटी हुन आउने 46 करोड़ भारतीय रूपियाँ अर्थात 73 करोड़ 60 लाख नेपाली रूपियाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो। कम्पनीमा भारतीय पावर ग्रिड कम्पनीको पनि प्राधिकरणको जति नै लगानी रहनेछ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज प्रदेश एक बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस वर्षा 8.5 मिलिमिटर अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 मिनटमा भयो भने सूर्यास्त भरि साँझ 6:46 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 2566 बुद्ध जयन्ती आज विशेष कार्यक्रमका साथ मनाइँदै बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात गर्दै वृहत राष्ट्र एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर हुन राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा शरीक हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउनुहुने। आजै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी बीच द्विपक्षीय वार्ता हुने। किरात राई समुदाय आज उभौली पर्व मनाउँदै गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी। हालसम्म 54 स्थानीय तहको मत परिणाम प्राप्त, जसमा नेकपा एमाले 19, नेपाली कांग्रेस 19, नेकपा माओवादी 13, समाजवादी 13 र स्वतन्त्र एक स्थानमा विजयी, र स्वीडेन र फिनल्याण्डलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा आबद्ध गर्न सकिने अमेरिकी विदेश मन्त्री ब्लिंकनको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।